नेपाल दर्पणमा साथी मोहन पौडेलसँगै सुफल काफ्लेको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटीसी चिया वेलकम चिया हर्बल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
प्रधानमन्त्री चयनका लागि आउँदो आइतबार बिहान 11 बजे चुनाव हुने, भोलि 4 बजेसम्ममा मनोनयन दर्ता गर्नुपर्ने, संसदको अवरोध हटाएर मात्र प्रधानमन्त्री चयनको प्रक्रिया थाल्नुपर्नेमा एमालेको जोड।
21 गते संसद अवरोध हटाएर बन्ने प्रधानमन्त्रीलाई सबैको सहयोग हुने वातावरणका साथ अगाडि जानु राम्रो हुन्छ भनेर हामीले हाम्रो तर्फबाट त्यही सुझाव राख्यौं।
आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणि शर्मा अख्तियारद्वारा पक्राउ, भ्रष्टाचार गरेको आरोप।
काठमाडौँमा जथाभावी बाटो काट्नेहरू कारवाहीमा पर्ने क्रम बढ्दो, प्रहरीले 3 घण्टा समातेर राख्दा जरूरी काममा हिँड्नेहरू समस्यामा।
विश्वमा झाडा पखालाबाट हुने गरेको मृत्यु दर घट्यो, झाडा पखालाले ज्यान गुमाउनेमा 42% मानिस नाइजेरिया र भारतका।
र भारतसँग आउँदो मंगलबार हुने मैत्रीपूर्ण फुटबलका लागि 20 सदस्यीय टोलीको घोषणा। च्याम्पियन्स ट्रफी क्रिकेटमा अस्ट्रेलिया विरूद्ध न्यूजील्याण्ड ब्याटिङ गर्दै।
नमस्कार है आमा, चुनाव जितेकै दिनदेखि आउँछु भनेको, दुःख पाएर विदेशबाट फर्कनु पर्यो अर्काले पनि, अहिले अर्कालाई कस्तो छ
हेर्नु न अध्यक्ष बाबु, दुइटै हात काटिएपछि पानी पनि अरूले खुवाइदिनुपर्छ, मेरो खपरमा त दुःख मात्रै लेखेको रहेछ।
फिर नगर्नु आमा, हात गए पनि हिम्मत गएको छैन, यस्तो दुःखमा वैदेशिक रोजगार प्रवर्धन बोर्डबाट सहयोग पाइन्छ भन्थे, अध्यक्षज्यूले केही सहयोग गरिदिए।
यस्ता मान्छेले सहयोग पाउँछन् र बाबु?
पाउँछन् नि आमा, विदेशमा काम गर्ने कामदारको करार अवधिभित्र अशक्त हुने गरी अङ्गभङ्ग वा बिरामी भएमा बढीमा 3 लाखसम्म वा मृत्यु भएमा वैदेशिक रोजगार प्रवर्धन बोर्डले 3 लाख रुपियाँ आर्थिक सहयोग गर्छ। यसबाहेक वैदेशिक रोजगार प्रवर्धन बोर्डले वैदेशिक रोजगारीको क्रममा मृत्यु भएका कामदारका छोराछोरीलाई 12 कक्षासम्म पढ्नका लागि छात्रवृत्ति पनि दिन्छ। यसका साथै वैदेशिक रोजगारीका क्रममा मृत्यु हुने व्यक्तिको शव काठमाडौँको एयरपोर्टदेखि आफ्नो घर ठेगानासम्म पुर्याउन पनि बोर्डले निशुल्क सवारी उपलब्ध गराउँछ।
नेपाल सरकार वैदेशिक रोजगार प्रबन्धन बोर्डको सचिवालय नयाँ बानेश्वरमा सम्पर्क गर्नुहोला।
टुरिज्म डेभलपमेन्ट ब्याङ्क प्रस्तुत गर्दछ स्वर्णिम बचत खाता, जसमा तपाईँले पाउनुहुनेछ 8.25% आकर्षक ब्याज दर। खाता खोलौ, नगुमाऊ यो स्वर्णिम अवसर। थप जानकारीको लागि आफ्नो नजिकैको टुरिज्म डेभलपमेन्ट ब्याङ्कको शाखा वा 01-4485-480 सम्पर्क गर्नुहोस्। टुरिज्म डेभलपमेन्ट ब्याङ्क, द ब्याङ्क यु क्यान रिलाई अन।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। पर्सि आइतबार बिहान 11 बजे नयाँ प्रधानमन्त्री चयनका लागि चुनाव हुने भएको छ। प्रमुख प्रतिपक्षी नेकपा एमाले संसदको अवरोध खुलाएर मात्र प्रधानमन्त्री चयनका लागि निर्वाचन प्रक्रिया अघि बढ़ाउन माग गरे पनि सभामुख ओनसरी घरतीले आज चुनावी कार्यक्रम सार्वजनिक गर्नुभएको छ। प्रकाशित कार्यतालिका अनुसार भोलि बिहान 11 बजेदेखि दिउँसो 4 बजेसम्म प्रधानमन्त्रीको उम्मेद्वारी दिन सूचित गरिएको छ। थप विवरण सहित साथी प्रकाश ढकाल।
भरतपुर महानगरपालिकाको मतगणनाको विषयलाई लिएर प्रमुख प्रतिपक्षी दल एमाले संसद अवरूद्ध गरिरहेका बेला सभामुख वंशरी घरतीले नयाँ प्रधानमन्त्री चयनको प्रक्रिया अगाडि बढ़ाउनु भएको हो। एमालेको अवरोधका कारण संसदमा राष्ट्रपतिको औपचारिक पत्र पढ़ेर सुनाउन नपाएको अवस्थामा नयाँ प्रधानमन्त्री चयनको प्रक्रिया अगाडि बढ़ाउने कि नबढ़ाउने भन्ने विषयमा दिनभर भएको छलफलपछि अन्तत सभामुख घरतीले चुनावी कार्यतालिका सार्वजनिक गर्नुभएको छ। बिहान बसेको कार्यव्यवस्था परामर्श र त्यसपछि बसेको शीर्ष नेता सहितको बैठकमा सहमतिको कोशिश भए पनि एमाले आफ्नो अडानबाट पछि नहटेपछि सभामुखले कार्यतालिका निकाल्नु भएको हो।
उहाँहरूले मलाई चाहिँ यो सूचनाबाट दिने प्रक्रिया जसरी चाहिँ संविधान न्यायालयको चाहिँ कुराहरू छ, यसमा चाहिँ सूचनाबाट दिन सकिने प्रावधान छ र यो मिल्छ भन्ने कुरा सकारात्मक उहाँहरूले चाहिँ परामर्श दिनुभयो, जसको आधारलाई आगामी जेठ 21 गते 11 बजे प्रधानमन्त्रीको निर्वाचन हुने गरी टोकेको छ।
प्रकाशित चुनावी कार्यक्रम अनुसार प्रधानमन्त्री चयनका लागि आइतबार बिहान 11 बजे संसदमा मतदान हुनेछ। संसद सचिवालयले भोलि बिहान 11 बजेदेखि दिउँसो 4 बजेसम्म 1-1 जना प्रस्तावक र समर्थक सहित प्रधानमन्त्रीको उम्मेद्वारी दिन सांसदहरूलाई सूचित गरेको छ। भोलि नै बेलुकी 4:30 बजे प्रधानमन्त्री उम्मेद्वारको अन्तिम नामावली प्रकाशन हुनेछ। मुख्य प्रतिपक्षी एमाले भरतपुरको मतगणना शुरू गर्नुपर्ने र राष्ट्रपतिको पत्र संसदमा वाचन गरेर मात्र प्रक्रिया अगाडि बढाउन सभामुखलाई दबाव दिएको थियो। प्रमुख सचेतक भानुभक्त ढकाल:
हाम्रो तर्फबाट संसद अवरुद्ध भएको अवस्थामा सूचनाको विधिबाट जाने कुरो भन्दा 21 गते संसद अवरोध हटाएर बन्ने प्रधानमन्त्रीलाई सबैको सहयोग हुने वातावरणका साथ अगाडि जानु राम्रो हुन्छ भनेर हामीले हाम्रो तर्फबाट त्यही सुझाव राख्यौं। हामीले संसदको विधिभित्रैबाट जानु चाहिँ सुल्टो हुन्छ भनेर हामीले राय दियौं।
सहमति आधारमा प्रधानमन्त्रीको चयन हुन नसकेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमति आधारमा प्रक्रिया अगाडि बढाउन हिजो आह्वान गर्नुभएको थियो। कांग्रेस र माओवादी केन्द्रबीच आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भए अनुसार कांग्रेस सभापति शेरबहादुर देउवा गठबन्धनका तर्फबाट उम्मेद्वार बन्नुहुनेछ। संसदमा हाल कायम रहेको 593 सांसदको बहुमत 297 भन्दा बढी कांग्रेस माओवादीसँग भएकाले देउबा आइतबार प्रधानमन्त्री बन्ने निश्चित जस्तै देखिएको छ, जसले गर्दा सत्ता गठबन्धनले सभामुख अर्थीलाई चाँडो चुनाव गराउन दबाव दिएका हुन्। तर कांग्रेस नेता रमेश लेखक भने राजनीतिक आवश्यकताका कारण सूचनाबाटै प्रधानमन्त्री चयनको प्रक्रिया अगाडि बढाउनु परेको जिकिर गर्नुहुन्छ।
प्रधानमन्त्री छान्नका लागि संसदको बैठक चाहिन्छ, त्यसमा कुनै दुविधा भएन। सूचनाबाटै प्रधानमन्त्रीको छनौट हुँदैन, तर प्रधानमन्त्रीको नोमिनेसन लगायतका प्रक्रियाहरू राष्ट्रपतिजीले दिनुभएको पत्राचार अनुसार यसलाई सूचनाका माध्यमबाट अगाडि बढाउन सकिन्छ। संविधानको कानूनको व्यवस्था त्यही हो र अहिलेको राजनीतिक आवश्यकता पनि त्यही हो।
यसैबीच विपक्षी नौदलले सूचनाको भरमा प्रधानमन्त्री चयनको प्रक्रिया अघि नबढाउन माग गरेका छन्। एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको विपक्षी दलको बैठकले संसदमा राष्ट्रपतिको पत्र नै पढेर नसुनाई सूचना टाँसेकै आधारमा प्रधानमन्त्री चयनको प्रक्रिया अघि बढाउँदा गलत नजिर बस्ने निष्कर्ष निकालेको हो। यसरी अघि बढ्दा संसदीय मूल्य मान्यता विपरीत हुने भन्दै संसद खुलाएर मात्रै प्रधानमन्त्री चयनको प्रक्रिया अघि बढाउनु पर्ने निर्णय गरेको नेता सीपी मैनालीले जानकारी दिनुभयो। बैठकमा माले, जनमोर्चा, नेमकिपा लगायतका दल सहभागी थिए। यो बैठक चलिरहँदा राप्रपाका अध्यक्ष कमल थापा पनि पुग्नु भएको थियो।
भ्रष्टाचार गरेको आरोपमा आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणि शर्मा पक्राउ परेका छन्। पदमा रहेका बेला राजस्व हिनामिना गरेको आरोपमा शर्मालाई कार्यालयबाटै आज पक्राउ गरिएको अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जनाएको छ। शर्मामाथि एनसेलको स्वामित्व बिक्री हुँदा पूँजीगत लाभ कर नउठाई एनसेललाई उन्मुक्ति दिएको आरोप छ। यस्तै कर परछुट आयोगको सदस्य सचिव समेत रहेका शर्माले 21 अर्ब रूपियाँ बराबरको रकम कर मिनाहा गर्न भूमिका खेलेको आरोप पनि छ। 3 वर्ष अघि सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागबाट आन्तरिक राजस्व विभागमा सरुवा भएका शर्मामाथि विभिन्न व्यक्तिले उजुरी दिएको र ती उजुरीमाथि प्रारम्भिक छानबिन गरी थप अनुसन्धानका लागि शर्मालाई पक्राउ गरिएको अख्तियारले जनाएको छ।
भक्तपुर जिल्ला अदालतले नेपाल नागरिक उड्डयन प्राधिकरणले अधिग्रहण गरेको किर्ते गरी ठगी जग्गा अधिग्रहण यसलाई फेरि सुन्नुहोस् भक्तपुर जिल्ला अदालतले नेपाल नागरिक उड्डयन प्राधिकरणले अधिग्रहण गरेको जग्गा किर्ते गरी ठगी गर्ने 10 जनालाई कार्यवाहीको फैसला सुनाएको छ। अदालतका न्यायाधीश श्री कृष्ण भट्टराईको एकल इजलासले आज 10 जनालाई कैद तथा जरिवानाको फैसला सुनाएको हो। अदालतले ठगी गर्ने मुख्य दोषी अरूण कुमार पराजुली र उनकी श्रीमती प्रतिभाञ्जली पोखरेललाई जनही 2-2 वर्ष कैद र 48 लाख रुपियाँ जरिवानाको फैसला सुनाएको अदालतका इजलास अधिकृत कमल महतले जानकारी दिनुभयो। त्यस्तै तेज कृष्ण श्रेष्ठलाई 6 महिना कैद र 1,25,000 रुपियाँ जरिवाना सुनाइएको छ। अरू दोषीलाई पनि 2,000 देखि 2,50,000 रुपियाँ जरिवाना तथा 3 देखि 6 महिनासम्म कैद सजाय सुनाइएको छ।
निर्वाचन आयोगले मतपत्र च्यातिएपछि रोकिएको चितवन भरतपुर महानगरपालिकाको मतगणनाबारे आज पनि कुनै निर्णय गर्न सकेन। माओवादी कार्यकर्ताले गएको आइतबार मतपत्र च्यातेपछि भरतपुरमा मतगणनाबारे सबैको ध्यान तानिएको छ, तर आयोगले भने यसबारेमा अहिलेसम्म कुनै निर्णय गर्न सकेको छैन। सत्तारूढ दलले पुनः मतदान गर्न दबाव दिएका छन् भने प्रमुख प्रतिपक्षी एमाले च्यातिएको मतपत्र रद्द गरेर मतगणना शुरू गर्न सड़क र संसदबाट दबाव दिइरहेको छ। भरतपुर महानगरपालिकामा कांग्रेस माओवादीले प्रधानमन्त्री पुत्री रेणु दाहाल र एमाले देवी गेवालीलाई मेयरको उम्मेद्वार बनाएका छन्। मतगणना रोकिँदासम्म एमाले उम्मेद्वार गेवाली अघि हुनुहुन्छ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आपराधिक मानसिकताका कारण चितवनको भरतपुर महानगरपालिकाको मतगणनामा मतपत्र चियातिएको आरोप लगाउनु भएको छ। भक्तपुरको सूर्य विनायकमा भएको कार्यक्रममा उहाँले स्थानीय तहको पहिलो चरणको चुनावमा राज्य सत्ताले शक्तिको दुरूपयोग गरेको आरोप लगाउनुभयो। भरतपुरमा मतगणना हुनैपर्ने अडान दोहोर्याउँदै एमाले अध्यक्ष ओलीले अपराध कर्मबाट चुनाव नजित्ने भएकाले नागरिकको मन जितेर चुनाव जित्ने प्रयास गर्न आग्रह गर्नुभयो। संसदको काम प्रधानमन्त्री चुन्ने मात्रै नभई सबै समस्याको समाधान खोज्ने थलो पनि भएको ओलीको भनाई थियो।
स्थानीय विकास मन्त्रालयले स्थानीय जनप्रतिनिधिलाई सामाजिक सुरक्षा भत्ता बढाउने निर्णय गर्न रोक लगाएको छ। मन्त्रालयले आज विज्ञप्ति निकालेर स्थानीय तह शासन सञ्चालन सम्बन्धी नयाँ ऐनका साथै विनियोजन विधेयक अनुसार कार्यविधि जारी नभएसम्म र स्थानीय तहको बजेट तथा कार्यक्रमहरू स्वीकृत गर्ने सभाको निर्णय बिना भत्ता वृद्धि जस्ता लोकप्रिय कार्यक्रम नल्याउन भनेको छ। साथै विकास अनुदानबाट गाड़ी किन्ने, कर्मचारीको तलब बढाउने तथा स्थायित्व सम्बन्धी निर्णय नगर्न पनि भनिएको छ। पहिलो चरणको चुनावबाट चुनिएका केही जनप्रतिनिधिले सामाजिक सुरक्षा भत्ता बढाउने जस्ता लोकप्रिय निर्णय गर्ने होड नै चलाएपछि मन्त्रालयले यसमा आज अंकुश लगाएको हो।
यसैबीच अधिकार सम्पन्न संघीय प्रशासनिक पुनर्संरचना समितिले संघ अर्थात केन्द्रमा 18 मन्त्रालय रहने प्रस्ताव गरेको छ। संसदको राज्य व्यवस्था समितिको आजको बैठकमा सांसदले समेत 18 मन्त्रालय राख्ने प्रस्ताव नै मान्य हुने तर्क गरेका छन्। बैठकमा सांसदले संघमा हुने मन्त्रालयमा प्रत्येक राजनीतिक दल निकट फरक फरक ट्रेड युनियन नभई कर्मचारीको अधिकारका लागि एउटै साझा युनियन खोल्न सुझाव दिएका छन्।
सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल दर्पणमा रिपोर्टसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
कति हतारमा मलाई एउटा कुरा भन्नुहोस् त, आजकल शेयर कारोबार गर्न आस्बा आस्बा भन्छन् सबैले, यो आस्बा भनेको के हो?
आस्बा भनेको एप्लिकेशन सपोर्टेड बाई ब्लक कमाउन्ड, अर्थात् ग्राहकले शेयरमा लगानी गर्न चाहेको रकमलाई ग्राहकको खातामा बैंकले रोक्का गरेर शेयर दरखास्त दिने व्यवस्था हो। आस्बाकै कारण छिटो छरितो र भरपर्दो तरिकाबाट शेयरको सजिलै आवेदन दिन सकिने भएकाले लाइन बस्ने र चेकको झन्झटबाट मुक्ति मिल्छ।
अनि यो सेवा लिनलाई कुन बैंक जाने त?
नेपाल बैंक जाने नै, नेपालभर शाखा सञ्जाल भएको नेपाल बैंकमा गई खाता खोल्ने अनि आस्बा प्रणालीमा आबद्ध हुने। आस्बा सम्बन्धी सम्पूर्ण जानकारीको लागि नजिकको नेपाल बैंक लिमिटेडका शाखाहरूमा सम्पर्क गर्नुहोस्। नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
नयाँ वर्षको अवसरमा नेपाल टेलिकमले ल्यायो अहिलेसम्मकै सस्तो GSM डाटा प्याक।
100 रुपियाँमा पाउनुहोस् 400 MB डाटा।
ओहो, कति सस्तो! 200 रुपियाँमा त 850 MB, साँच्चै सस्तो।
त्यो भन्दा सस्तो पनि छ, 300 रुपियाँमा 1500 MB डाटा लिनुहोस्, इन्टरनेटमा रमाउनुहोस्।
यो अफर एक्टिभेट गर्न मेसेज बक्समा जानुहोस्, लेख्नुहोस् DATA 400 MB र पठाउनुहोस् 1415।
नयाँ वर्षमा नेपाल टेलिकमका थप अफरहरू बुझ्न डायल गर्नुहोस् *1415।
तपाईँ अहिले रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले प्रधानमन्त्री चयनका लागि आउँदो आइतबार बिहान 11 बजे चुनाव हुने, आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणि शर्मा भ्रष्टाचारको आरोपमा अख्तियारद्वारा पक्राउ, भरतपुरमा मतगणना गर्ने कि फेरि चुनाव गर्ने भनेर आयोगले आज पनि निर्णय गर्न सकेन लगायतका खबर प्रस्तुत गर्यौं।
नेपाल दर्पणमा अब बाँकी प्रसंग। तपाईँ काठमाडौँको सड़कमा हिँडिरहनु भएको छ तर तपाईँको गोजीमा 200 रुपियाँ छैन भने समस्या पर्ने भएको छ, किनकि जथाभावी सड़क पार गर्ने पैदल यात्रीलाई ट्राफिक प्रहरीले 200 रुपियाँ जरिवाना असुल्न थालेको छ। सरकारले पैदल यात्रीबाट जरिवाना मात्रै असुल्ने कि पूर्वाधारको विकास पनि गर्ने हो त? पीटी लुप्चनको रिपोर्ट।
सड़क पार गरिरहेका 3 जना किशोरीहरूलाई जावलाखेल चोकमा ट्राफिक प्रहरीले रोके। बल्ल उनीहरूले थाहा पाए जथाभावी बाटो काटेका कारण प्रहरीले रोकेको रहेछ। कलेज जाँदै गरेका उनीहरूले चाँडो छोड्न वा माफ दिन आग्रह गर्दै थिए तर प्रहरीले उनीहरूलाई जरिवाना तिराए। तीन दिन यता सड़क पार गरिरहेका पैदल यात्रु यसरी नै फन्दामा पर्ने गरेका छन्। जेब्रा क्रसिङ तथा आकाशे पुलबाट सड़क पार नगरी जथाभावी सड़क पार गर्ने पैदल यात्रुलाई नियम पालना गर्न गराउन ट्राफिक प्रहरीले यसरी जरिवाना लिन थालेको हो। ट्राफिक प्रहरीका अनुसार जथाभावी सड़क पार गरेकै कारण पैदल यात्रुको दुर्घटनामा ज्यान जाने गरेकाले नियममा कडाई गरिएको हो। नेपालमा वार्षिक 80 जनाको हाराहारीमा पैदल यात्रुको ज्यान जाने गरेको छ। सड़क पूर्वाधार बनाएर मात्र यो नियम लागू गर्ने हो भने त्यो कहिल्यै पूरा नहुने भएकाले पैदल यात्रुको ज्यान जोगाउन र सवारी दुर्घटना न्यूनीकरण गर्न यो अभियान थालेको बताउनुहुन्छ ट्राफिक महाशाखाका प्रमुख डीआईजी मिङमर लामा।
सबै सड़क टिलिक्कै पारेर सबै जेब्रा क्रस ठ्याक्कै बनाएर शहरमा सबै ओभरहेड ब्रिज ठ्याक्कै बनाएर लागू गरे वा हुन्थ्यो त्यो त साह्रै राम्रो हो, तर त्यो कहिले पनि बन्दैन भने के लागू नगर्नु? यो 42% मान्छेहरू मरिरहन् त्यसो त हुँदैन। त्यसले गर्दा कम्तीमा पनि एउटा सड़क अनुशासन पालन गरौं। त्यो सड़क अनुशासन पालना गर्न सक्यो भनेदेखि वर्षमा जुन 75-85 जना मान्छे मृत्यु भइरहेछ त्यो बचाउन सकिन्छ भन्ने कुरा।
जेब्रा क्रसिङबाट सड़क पार गर्नुपर्छ भन्ने सबैलाई थाहा छ, तर सड़कको ठाउँ ठाउँमा जेब्रा क्रसिङ हुनुपर्ने भए पनि काठमाडौँको सड़कमा कतै कतै 1-2 किलोमिटरको फरकमा मात्र जेब्रा क्रसिङ भेटिन्छ। भएका जेब्रा क्रसिङ पनि मेटिएकाले पैदल यात्री अल्मलिने गरेका छन्। भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखक भन्नुहुन्छ, जेब्रा क्रसिङ मेटिएको रहेछ भने बनाइनेछ।
कतिपय ठाउँमा जेब्रा क्रसिङ छ तर मार्किङ नभएका कारणले हो कि होइन भन्ने भएको छ। त्यसो भएको हुनाले हाम्रो मन्त्रालयले सम्बन्धित निकायले जेब्रा क्रसिङलाई मार्किङ गर्ने प्रक्रिया अगाडि बढाएको छ। प्रत्येक ठाउँको जेब्रा क्रसिङ मार्क हुन्छ।
पैदल यात्रीलाई दुःख नदिने र साँच्चीकै सवारी दुर्घटना कम गराउने नै हो भने मेटिएका जेब्रा क्रसिङमा रंग भरेर मात्र नहुने, बरू निश्चित दूरीको फरकमा ठाउँ ठाउँमा जेब्रा क्रसिङ बनाइनुपर्छ। तर सड़क विभागले भने नयाँ जेब्रा क्रसिङ बनाउन आवश्यकता ठानेको छैन। विभागका उपमहानिर्देशक दयाकान्त झा,
जेब्रा क्रसिङ बनाउनु भनेको ठूलो कुरा होइन, पेन्टिङ गर्नु हो। पेन्टिङ पुरानो भइसकेको हो, कहीँ कहीँ त्यो पेन्टिङ नै नयाँ गर्दैछौँ। मिटिसकेको ठाउँमा अब अलिक कम देखिने ठाउँमा त्यसलाई नयाँ गर्दैछौँ। नयाँ नै बनाउनु पर्ने चिजमा धेरै देख्दिनँ। भित्री सडकमा हामी हाम्रो विषय बाटो होइन, त्यो नगरपालिकाले थाहा हुन्छ, त्यो हामी थाहा हुँदैन।
ट्राफिक प्रहरीले जसरी आफ्नो कर्तव्य पालना गर्न थालेको छ त्यसै गरी सम्बन्धित निकायले पनि जेब्रा क्रसिङ बनाउने, पैदल यात्रीका लागि सड़क पेटी खाली गरिदिने हो भने जथाभावी सड़क पार गर्ने समस्या नै हुने थिएन।
रिपोर्टपछि अब फेरि खबरकै सिलसिला। काठमाडौँको मैपीमा 32 लाख रुपियाँ लुटिएको छ। नरेन्द्र कुमार विश्वकर्मा र रोशन बोगटीले मैपीको एनएमई ब्याङ्कबाट निकालेको 32 लाख रुपियाँ बाइकमा आएका दुईजनाले लुटेर लगेको महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी छविलाल जोशीले जानकारी दिनुभयो। लुटेराहरू 82P4525 नम्बरको कालो पल्सर मोटरसाइकलमा आएको खुलेको जानकारी दिँदै उहाँले लुटपाटमा संलग्नको पहिचान खुलेकाले छिट्टै पक्राउ पर्ने दावी पनि गर्नुभयो।
डोटी प्रहरीले नेपाली नागरिकलाई अपहरण गर्न खोज्ने भारतीय प्रहरीको समूहलाई आज छोडेको छ। भारतको कर्नाटक राज्यबाट आएको प्रहरी नायब उपरीक्षक नागराज सहितको टोलीलाई आज कञ्चनपुर प्रहरीले सीमावर्ती भारतीय बजार बनबासा थानाका प्रहरी नायब निरीक्षक राजेश पाण्डेयको जिम्मा लगाएको हो। भारतीय प्रहरीले माफी मागेपछि उनीहरूलाई छोडेको प्रहरीले बताएको छ। अस्ति बेलुकी दिपायल सिलगढी नगरपालिकाका लाल बहादुर आउजीलाई अपहरण गर्न खोजेको भन्दै नेपाल प्रहरीले भारतीय प्रहरीको समूहलाई पक्रेको थियो। भारतको कर्नाटकमा बैंक अफ महाराष्ट्रबाट 14 लाख भारतीय रूपियाँ चोरी भएको घटनामा संलग्न भएको भन्दै आउजीलाई पक्राउ गर्न आएको भारतीय प्रहरी टोलीले बताएको थियो।
शिक्षा नियमावली पारित भएको छ। मन्त्री परिषद अन्तर्गतको विधेयक समितिको आजको बैठकले शिक्षा नियमावली 2073 पारित गरेको हो। शिक्षा, संघीय मामिला तथा स्थानीय विकास र अर्थ मन्त्रालयका सहसचिव सम्मिलित प्राविधिक समितिले दिने सुझाव र राय समावेश गरी आजको बैठकले नियमावली पारित गरेको शिक्षा मन्त्री धनीराम पौडेलले जानकारी दिनुभयो।
वन तथा भू संरक्षण मन्त्रालयले स्थानीय तहको वन क्षेत्रको विस्तृत नक्साङ्कन तयार पारेको छ। वन अनुसन्धान तथा सर्वेक्षण विभागका महानिर्देशक डाक्टर दीपक कुमार खरालको नेतृत्वमा गठित कार्यदलले सबै महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकामा पर्ने वन क्षेत्रबारे विस्तृत अध्ययन गरेर नक्साङ्कन तयार पारेको हो।
काठमाडौँ उपत्यकाको प्रदूषण नियन्त्रणका लागि विस्तृत अध्ययन गर्न जनसंख्या तथा वातावरण मन्त्रालय र जर्मनीको इन्स्टिच्युट फर एडभान्स सस्टेनेबिलिटी स्टडीज संस्थाबीच आज समझदारी पत्रमा हस्ताक्षर भएको छ। आज भएको कार्यक्रममा वातावरण मन्त्री जयदेव जोशीले समझदारीपछि काठमाडौँको प्रदूषण नियन्त्रण गर्न नयाँ उपाय पहिल्याउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभएको छ।
नेपाली औषधि उत्पादकले एक वर्षसम्म पुग्ने औषधि मौजदात रहेको र कम्तीमा 90 दिनलाई पुग्ने कच्चा पदार्थ समेत रहेको बताएका छन्। केही संचार माध्यममा औषधि अभाव हुने आशयका खबर आएको भन्दै नेपाल औषधि उत्पादक संघले ती खबरको खण्डन गरेको छ। संघले औषधिको कुनै अभाव नहुने र औषधि उत्पादनका लागि कच्चा पदार्थको पनि अभाव नहुने स्पष्ट पारेको छ। नेपालमा औषधि उत्पादन गर्दा प्रयोग हुने कच्चा पदार्थ आयात गर्न केही समय लाग्ने भए पनि औषधिको नियमित आपूर्तिमा कुनै प्रकारको समस्या नहुने संघले प्रतिबद्धता जनाएको छ।
सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल दर्पणमा मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
तपाईँ अहिले के सोचिरहनु भएको छ?
शिक्षक सेवा आयोगको विगत वर्षका परीक्षाहरूको तयारी कक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल मल्टी प्रोफेसनल एकाडेमी एमपीए बागबजार काठमाडौँमा शिक्षक सेवा आयोग मावि निमावि र प्रावि तहका तयारी कक्षाहरू धमाधम सञ्चालन भइरहेको छ नि।
हाम्रा विशेषताहरू:
वस्तुगत र विषयगत दुवै खण्डको पुरै कक्षा एक महिनामा सम्पन्न गरिने।
कक्षा शुरू हुनु पूर्व दैनिक वस्तुगत प्रश्नको नमुना परीक्षा र हरेक हप्तामा विषयगत खण्डको नमुना परीक्षा गराई फिडब्याक दिइने।
स्थापित र विषय विज्ञ स्रोत व्यक्तिहरूबाट सैद्धान्तिक र अन्तर्क्रियात्मक कक्षा हुने।
लेखन शैली र लेखन सिप सम्बन्धी व्यावहारिक तयारी गराइने।
कक्षाहरू सम्पन्न हुने समयमा एकैपटक 2 जनासम्म स्रोत व्यक्तिहरूबाट सामूहिक फिडब्याक कक्षा गराइने।
होस्टलको पनि व्यवस्था छ।
तोकिएको समय र दिनमा तपाईँको सोचलाई पूर्णता दिनेछौ।
थप जानकारीका लागि मल्टी प्रोफेसनल एकाडेमी प्राली बागबजार काठमाडौँ नेपाल सम्पर्क 01-42-46-024-42-54-301।
मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
सम्पर्क नेपाल जापान सेवा सेन्टर नाग पोखरी काठमाडौँ, फोन नम्बर 44-28-242-44-28-242।
कम वन्स, यु विल सर्टेनली बी बेनिफिटेड।
हामी सँगसँगै भविष्यमा, हामी सँगसँगै व्यवसायमा, हामी सँगसँगै विकासमा,
हामी सँगसँगै
सनराइज बैंक, राइजिंग टू सर्व।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
अब बाँकी खबर। दरबार हत्याकाण्ड भएको 16 वर्ष पुगेको छ। 2058 साल जेठ 19 गते राजदरबारभित्र भएको गोलीकाण्डमा तत्कालीन राजा वीरेन्द्र शाहको वंश नै नाश हुने गरी राजपरिवारका सबै सदस्यको एकै ठाउँमा हत्या भएको थियो। हत्याकाण्डमा राजा वीरेन्द्र सहित रानी ऐश्वर्य, युवराज दिपेन्द्र, अधिराज कुमार निराजन, राजकुमारी श्रुति सहित उहाँको परिवारका 10 जनाको निधन भएको थियो। घटनापछि तत्कालीन सरकारद्वारा गठित समितिले छानबिनपछि तयार पारेको प्रतिवेदनले घटना तत्कालीन युवराज दिपेन्द्रबाटै भएको ठहर गरे पनि यसलाई धेरैले विश्वास गरेका छैनन्। 16 वर्ष बित्दासम्म पनि हत्याकाण्डको तथ्य अझै बाहिर आउन सकेको छैन। हत्याकाण्ड भएको नारायण हिटी दरबारलाई अहिले संग्रहालय बनाइएको छ, तर राजाले लगाउने गरेको श्रीपेज भने अझै पनि सार्वजनिक गरिएको छैन। सुरक्षा प्रबन्ध नमिलेकाले श्रीपेज सार्वजनिक नगरिएको नारायण हिटी दरबार संग्रहालयले जनाएको छ।
दरबार हत्याकाण्ड भएको 16 वर्ष पुगेकोमा मधुसूदन अधिकारी फेसबुकमा लेख्नुहुन्छ, हत्या किन र के कारणले गरिएको थियो? त्यो विषय आजसम्म पनि रहस्यमय नै छ। हामीले कहिले थाहा पाउने हत्या कसले र केका लागि गरेको थियो भनेर?
सरोज पौडेल फेसबुकमै लेख्नुहुन्छ, 16 वर्ष पुग्दा पनि दरबार हत्याकाण्ड जो वंश नै नाश हुने गरी योजनाबद्ध तरिकाले गरिएको हो अझै रहस्यमय बनेको छ भने सामान्य नागरिकले कसरी न्यायको आशा गर्ने? के यही हो लोकतन्त्र?
राजकुमार कायस्थ ट्वीट गर्नुहुन्छ, केही कारण मध्ये दरबार हत्याकाण्ड पनि एक हो जसको डिजाइनरलाई मान्नै पर्छ। यदि त्यो हत्याकाण्ड नभएको भए गणतन्त्र अलि टाढाको विषय हुन्थ्यो कि?
स्थानीय निकायको काम कर्तव्यबारे अन्यल भएको बारेमा बलरामजी फेसबुकमा लेख्नुहुन्छ, अहिले गाउँपालिकामा सरकारले करोड़ौं रकम विनियोजन गरेको छ। विनियोजित रकम कहाँ र कुन शीर्षकमा खर्च गर्ने हो भन्ने सही किसिमले जानकारी नभएको अवस्थामा निर्वाचित अध्यक्ष सदस्य र केही दल र तिनका कार्यकर्ताले दुरूपयोग नगर्लान् भन्न सकिँदैन। तसर्थ यी विषयमा सम्बन्धित निकायले बेलैमा ध्यान दियोस्। नागरिकलाई यो बजेट आकाशको फल नहोस्।
अनि घनश्याम ओली फेसबुकमा लेख्नुहुन्छ, कुनै कुनै ठाउँमा सरकारले दिने भत्ताको दुरूपयोग भएको देखिन्छ, त्यसैले भत्ता वृद्धि भन्दा युवालाई जागिरको व्यवस्था गरी तलबबाट छुट्याई आमा बुबालाई दिने नीति ल्याए राम्रो हुने थियो सरकार।
विचारका लागि तपाईलाई धन्यवाद।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू सुनिता पहरी र रुबिना श्रेष्ठ। अब विदेशको खबर। विश्वमा झाडा पखालाका कारण ज्यान जाने दर घटेको एक अध्ययनले देखाएको छ। स्वास्थ्य सम्बन्धी पत्रिका द ल्यान्सेटले सन् 2005 दुई हजार पन्ध्रसम्म गरेको अध्ययन अनुसार झाडा पखालाबाट ज्यान जाने दर 3 गुणाले घटेको छ। सरसफाई तथा स्वच्छ पानीमा पहुँच पुग्नु, कुपोषित बालबालिकामा झाडा पखालाको संक्रमण घट्नु, नयाँ खोपको विकास हुनु लगायतका कारणले झाडा पखाला घटेको हो। झाडा पखालाबाट ज्यान जाने दर घटे पनि यसबाट संक्रमित हुने दर घट्ने क्रम भने निकै ढिलो भएको अध्ययनमा उल्लेख छ। झाडा पखालाका कीटाणु मध्ये रोटा भाइरस 5 वर्ष मुनिका बालबालिकाका लागि खतरनाक रहेको पनि अध्ययनको निष्कर्ष छ। झाडा पखालाबाट ज्यान गुमाउनेमा 42% नागरिक नाइजेरिया र भारतका रहेका अध्ययनमा उल्लेख छ।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब खेल खबर। भारतसँगको मैत्रीपूर्ण फुटबलका लागि 20 सदस्यीय टोलीको घोषणा गरिएको छ। एएफसी एसिया कप 2019 छनौट खेलको अभ्यासका लागि नेपाल र भारतबीच आउँदो मंगलबार मैत्रीपूर्ण खेल हुन लागेको हो। एसिया कप 2019 छनौटमा फिलिपिन्स विरूद्ध खेलेका रञ्जित धिमाल र विक्रम लामा यसपटक टीममा परेनन्। विमल बस्नेत र हेमन्त थापाले पहिलोपल्ट राष्ट्रिय टीममा स्थान बनाएका छन्। गोलकिपरमा विकेश कुथु, किरण लिम्बू र विशाल श्रेष्ठ, डिफेन्डरमा विराज महर्जन, अनन्त तामाङ, आदित्य चौधरी, कमल श्रेष्ठ, देवेन्द्र तामाङ र जितेन्द्र कार्की छन्। यस्तै मिडफिल्डमा रोहित चन्द, विशाल राई, हेमन गुरूङ, अञ्जन विष्ट, सुजल श्रेष्ठ तथा फरवार्डमा विमल घरतीमगर, भरत खवास र नवयुग श्रेष्ठ छन्।
18 वर्ष मुनिको दोस्रो ललित स्मृति च्याम्पियनशीप फुटबलमा आज च्यासल युथ क्लब र फ्रेण्ड्स क्लब विजयी भएका छन्। एन्फा कम्प्लेक्स 7-2 ललितपुरमा आज भएको पहिलो खेलमा च्यासल युथ क्लबले सशस्त्र प्रहरीको एपीएफ क्लबलाई 2-0 हराएको छ। यस्तै आजै भएको अर्को खेलमा फ्रेण्ड्स क्लबले सुदूरपश्चिमाञ्चल फुटबल क्लबलाई 4-1 हरायो।
एन्फा महिला लीग च्याम्पियनशीप फुटबल अन्तर्गत आज भएका खेलमा चितवन, ताप्लेजुङ, इलाम र बारा विजयी भएका छन्। पाल्पामा बिहान उदयपुरलाई 5-0 हराउँदै चितवन विजयी भयो। त्यस्तै दिउँसो भएको खेलमा ताप्लेजुङले सिन्धुलीलाई 8-0 हराएको छ। सिन्धुपाल्चोक र सप्तरी बीचको खेल भने गोलरहित बराबरीमा सकियो। त्यस्तै स्याङ्जाको वालिङमा भएको खेलमा इलामले नुवाकोटलाई 6-0 हराएको छ भने अर्को खेलमा बाराले धनुषालाई 8-0 हरायो। मोरङ र बर्दिया बीचको खेल भने वर्षाका कारण रोकिएको छ। यी दुई बीचको खेल भोलि फेरि हुने आयोजकले जनाएको छ। खेल रोकिँदा मोरङले 1-0 अग्रता लिएको थियो।
सशस्त्र प्रहरीको एपीएफ क्लब प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमी फाइनलमा पुगेको छ। आज भएको खेलमा एपीएफले मध्यपश्चिमाञ्चलको टीमलाई 5 विकेटले हराउँदै एक खेल अगावै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो। 182 रनको लक्ष्य एपीएफले 82 ओभर 2 बलमा 5 विकेटको क्षतिमा भेट्टायो। एपीएफका लागि सन्दीप सुनारले 87 तथा आसिफ शेखले 40 रन बनाए। पहिले ब्याटिङ गरेको मध्यपश्चिमले निर्धारित 50 ओभरमा 8 विकेट गुमाउँदै 181 रन बनाएको थियो। यो समूहबाट पश्चिमाञ्चल विकास क्षेत्र यसअघि नै सेमी फाइनलमा पुगिसकेको छ।
स्पेनका राफेल नाडाल फ्रेन्च ओपन टेनिसको चौथो चरणमा प्रवेश गरेका छन्। आज भएको खेलमा जर्जियाका निकोलस बासिलास भिलीलाई 6-0, 6-1 र 6-0 को सोझो सेटमा हराउँदै प्लेकोर्टका बादशाह नाडाल प्री क्वार्टर फाइनलमा पुगेका हुन्। नाडाललाई खेल जित्न जम्मा 90 मिनट लागेको थियो। रोनाल्ड गारोसमा नाडालको यो 75 औं जीत हो।
र च्याम्पियन्स ट्रफी क्रिकेटमा अस्ट्रेलिया विरूद्ध न्यूजील्याण्डले गतिलो प्रदर्शन गरेको छ। बर्मिङहममा टस जितेर पहिला ब्याटिङ गरेको न्यूजील्याण्डले ताजा स्थितिमा 43.5 ओभर खेल्दै 7 विकेट गुमाएर 285 रन बनाएको छ। न्यूजील्याण्डका केन विलियम्स शतक पूरा गरेर आउट भएका छन्। पानी परेपछि केही बेर रोकिएका कारण यो खेललाई 46 ओभरमा झारिएको छ। खेलको अपडेटका लागि मोबाइलमा सीआरआई टाइप गरी 35566 एसएमएस गर्नुहोला। खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनुअघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
प्रधानमन्त्री चयनका लागि आउँदो आइतबार बिहान 11 बजे चुनाव हुने, भोलि 4 बजे सम्ममा मनोनयन दर्ता गर्नुपर्ने, संसदको अवरोध हटाएर मात्रै प्रधानमन्त्री चयन प्रक्रिया थाल्नुपर्नेमा एमालेको जोड।
आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणि शर्मा अख्तियारद्वारा पक्राउ, भ्रष्टाचार गरेको आरोप।
काठमाडौँमा जथाभावी बाटो काट्नेहरू कार्यवाहीमा पर्ने क्रम बढ्दो, प्रहरीले 3 घण्टा समातेर राख्दा जरूरी काममा हिँडेकाहरू समस्यामा।
विश्वमा झाडा पखालाबाट हुने गरेको मृत्यु दर घट्यो, झाडा पखालाले ज्यान गुमाउनेमा 42% मानिस नाइजेरिया र भारतका।
र भारतसँग आउँदो मंगलबार हुने मैत्रीपूर्ण फुटबलका लागि 20 सदस्यीय टोलीको घोषणा, च्याम्पियन्स ट्रफी क्रिकेटमा अस्ट्रेलिया विरूद्ध न्यूजील्याण्डको गतिलो प्रदर्शन।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com मा ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी सङ्घर्ष विष्टसँगै हामी मोहन पौडेल र सुफल काफले पनि बिदा हुन्छौ। नमस्कार।